नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइला में तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय सँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहनेछन्। आज यो आठौं श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईँसँग रेडियो मार्फत सहकार्य गर्नेछौ। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजनाहरू एवं कार्यहरू गर्दै आएको छ। यसै सन्दर्भमा आज हामीले लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरसँग संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका लगायतका बारेमा कुराकानी गरेका छौं। कार्यक्रमको शुरूमा उहाँसँग यस कार्यक्रमका संयोजक विमल गेवालीले गरेको कुराकानी सुनौ।
सचिवको रूपमा काम गर्न थाल्नु भएको केही वर्ष भइसकेको छ, दोस्रो कार्यकालमा हुनुहुन्छ। हामी संघीयता कार्यान्वयनको दोस्रो अवधिको चाहिँ दोस्रो पल्टको निर्वाचन सम्पन्न गरेर झण्डै ढाई वर्ष क्रस गरिसकेको अवस्था छ। संघीयता कार्यान्वयन संसदको यो संघीय संसद प्रदेश संसद हाम्रा लागि प्रदेश संसद विशेष गरी नयाँ प्रयोग पनि हो। अब त नयाँ भन्न मिलेन। यो पछिल्लो अवधिको ढाई वर्ष आउँदै गर्दाखेरि संसद सचिवालयले गर्दै गरेका पछिल्ला कामहरू तपाईँको अनुभव सुरुमा जानौँ न अलिकति।
हजुर, धन्यवाद। यो दोस्रो कार्यकालसम्म आइपुग्दा प्रदेशहरूले विद्यमान कानूनी र संवैधानिक व्यवस्था अनुसार संहिता कार्यान्वयन गरिरहेका छन् र प्रदेश सरकारहरूले प्रदेश सभाले आफ्नो पूर्ण क्षमतामा कार्य सम्पादन गर्नका लागि केही कानूनी व्यवस्थाहरू अझै गर्न बाँकी छ। त्यो गर्न सकियो भने अझै पूर्ण क्षमतामा काम गर्न सक्थ्यो। तर जो अहिलेसम्मको कानूनी व्यवस्था अनुसार सके आफ्नो आफ्नो क्षमता अनुसार प्रदेश सरकार प्रदेश सभाले काम गरिरहेको देखेको छु मैले। र हाम्रो प्रदेश सभा सचिवालयले यो दोस्रो कार्यकालसम्म आइपुग्दाखेरि झण्डै 78 भन्दा बढी विधेयकहरू पारित गरिसकेको, 10-11 भन्दा बढी बजेटहरू पारित गरिसकेको र सरकार निर्माणका थुप्रै अनुभवहरू चाहिँ हासिल गरिसकेको अवस्था छ। अहिले हाम्रो भर्खरै हिउँदे अधिवेशन अन्त्य भएर हाम्रा विषयगत समितिहरूले चाहिँ सरकारको संसदीय निगरानी र अन्य अनुभव आदान प्रदानका कामहरूमा उहाँहरू व्यस्त हुनुहुन्छ। भर्खरै मात्रै पनि हाम्रो भौतिक पूर्वाधार विकास समितिले पश्चिमतर्फको भ्रमणमा र कृषि समितिले पूर्वतर्फको भ्रमण सम्पन्न गरिसकेका छ र हाम्रो अर्थ उद्योग तथा पर्यटन समितिले हाम्रो गण्डकी प्रदेश सभामा चाहिँ भ्रमण गर्दैछ। यसै गरी अहिले हाम्रो स्थानीय तहसँग प्रदेश सभाको कानून निर्माण प्रक्रियाका विषयमा एउटा अन्तर्क्रिया कार्यक्रम छ। त्यो अन्तर्क्रिया कार्यक्रम चाहिँ हामीले पोहोर साल पनि गरेको, त्यसको राम्रो फिडब्याक आएको छ र विशेष गरी स्थानीय तहका लागि कानून निर्माण प्रक्रिया सम्बन्धी हाम्रो प्रदेश कानून र सभा गाउँसभा नगरसभा सञ्चालन सम्बन्धी प्रदेश कानून कति लागू भएको छ त भन्ने विषयमा र त्यो लागू गर्ने तरिकाका विषयमा अन्तर्क्रिया गर्न यो कार्यक्रम आयोजना गरिएको हो र थुप्रै स्थानीय तहले यसलाई एकदमै जरुरी छ भन्ने महसुस गर्नुभएको छ। र यसपटक त हामीले अझै कानून निर्माण प्रक्रियालाई हाम्रो त्यो ऐनले व्यवस्था गरेको प्रक्रिया चाहिँ कसरी पूरा गर्ने त भनेर रिडिङ पेपर नै तयार पारेर हामीले एउटा नमुना सभा जस्तो सञ्चालन गरेर सुरु गरेका छौँ। हामीले तुलसीपुर उपमहानगरपालिकामा त्यस्तो कार्यक्रम गरिसकेका छौँ। अब यसपछि हामीले अन्य नगरपालिका र गाउँपालिकाहरूमा पनि त्यो अभ्यासलाई हामीले लैजान खोजेका छौँ।
अब यहाँनिर सचिवज्यू, हामीले अब जस्तो देशमा तीन तहका सरकारहरू क्रियाशील रहँदै गर्दाखेरि तीन तहका सरकार बीचमा कतिपय कानूनी विषयहरूको समन्वय गरिनुपर्ने, सहकार्यका लागि समन्वय पूर्ण ढंगले कार्यान्वयनमा जान असजिलो भएको भन्ने खालको गुनासो, आम गुनासो पनि सुन्ने गरिन्छ। हामीले कतिपय करका दायराहरूको विषयलाई लिएर पनि धेरै नागरिकहरू असन्तुष्ट बनिरहेको विषय, यसले गर्दाखेरि कानूनी पाटोबाट हेर्दाखेरि हामीले चाहिँ तीन तहको सरकारको बीचमा समन्वय मिलाउन नसकेको यथार्थ हो?
यो सम्बन्धमा संघ प्रदेश र स्थानीय तहको समन्वय सम्बन्धी ऐन 2077 बनिसकेका छ। त्यो ऐनलाई इमान्दारीका साथ लागू गरियो भने यिनी समस्याहरू हल हुन्छन् भन्ने मलाई लागेको छ। र प्रदेशहरू र प्रदेश र संघको समन्वय गर्नको लागि राष्ट्रिय समन्वय परिषद, त्यसपछि प्रदेशभित्र कई स्थानीय तहहरूसँग प्रदेश समन्वय परिषदको परिकल्पना त्यहाँ भएको छ र त्यसका बैठकहरूलाई नियमित गर्ने र अहिले तपाईँले भनेका समस्याहरूलाई त्यहीँ बसेर हल गर्ने हो भने ती समस्या हल पनि हुन्छन् र त्यहाँ ती ऐनमै सभाहरूले पनि प्रदेश सभा संघीय संसद र त्यसपछि स्थानीय सभाहरूले पनि एक आपसमा अन्तर्क्रिया गर्न सकिने, छलफल गर्न सकिने, आफ्नो चाहिँ कार्यान्वयनको अवस्थालाई चाहिँ एकरूपतामा लैजाने, प्रक्रियाहरूलाई एकरूपतामा लैजाने भनेर त्यहाँ उल्लेख गरेकै हुनाले हामीले त्यो ऐन अनुसार नै हामीले समन्वय गरिरहेका छौँ। हाम्रो समन्वय गर्दाखेरि एउटा समस्या कस्तो देखियो भने कानुन निर्माण गर्दाखेरि कति ठाउँ बाजियो, कानुनहरू कति बाजिए, कति दोहोरिए र कति कानुनहरू चाहिँ निट एसेसमेन्टका आधारमा तयार भयो कि भएनन् भन्ने कुरा थाहा पाउन अलिक गाह्रो जस्तो देखियो। जस्तो उदाहरणको लागि लुम्बिनी प्रदेशमा 105 स्थानीय तह भएको र स्थानीय तहहरूले बनाएका 105 तहले बनाएका कानुनहरू अहिलेसम्म हिसाब गर्दाखेरि सबै स्थानीय तहमा औसतमा 50 भन्दा बढी कानुनहरू छन्। ती 50 कानुनले 109 गुणा गर्दाखेरि जति हुन्छ त्यति धेरै कानुन चाहिँ प्रदेशले अध्ययन गरेकै गरेन भन्ने एउटा चाहिँ गर्न सक्ला कि नसक्ला भन्ने एउटा टड्कार प्रश्न चाहिँ हामीले पायौँ त्यो स्थानीय तहसँग अन्तर्क्रिया गर्दाखेरि। त्यो अध्ययन गरेर कुन हदसम्म बाज्यो त भनेर थाहा पाउने त्यस्तो प्रकारको एउटा रिसर्च ग्रुप अथवा रिसर्च गर्ने एउटा संयन्त्रको आवश्यकता महसुस भयो। हुन त विवाद भएपछि बल्ल बाजिएको रहेछ भन्ने थाहा हुने चाहिँ हाम्रो चाहिँ प्र्याक्टिकल चलन त त्यस्तो छ, तर त्यो विपत्ति आउनुभन्दा अगाडि नै कानुनको त्यसरी अनुसन्धात्मक अध्ययन गर्न पाए राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ।
हजुर, यहीँनिर जस्तो अर्को प्रसङ्ग पनि, जसरी अब संविधानले, हाम्रो नेपालको संविधान 2072 विशेष गरी संघीयता अन्तर्गतको प्रदेश तहलाई एक ढङ्गले साझा सूचीभित्र 25 विभिन्न साझा सूचीका अधिकारहरू उल्लेख गरेको अवस्था, र जहिले पनि प्रदेश तहको गुनासो के भने संघले हामीलाई संविधानले प्रदत्त गरेका कतिपय अधिकारहरू प्रत्यायोजन नगरेको कारणले गर्दाखेरि पनि हामीलाई अप्ठ्यारो छ, हामीले संघसँग अधिकारकै लागि लड्नु परेको अवस्था छ भन्ने गुनासो सरकार पक्षबाट सुन्ने गर्छौँ। हामीले आम पब्लिकको, आम नागरिकको चाहिँ गुनासो पनि संघीयता बोझिलो भयो अथवा यो प्रदेशको औचित्यमाथि धेरै भरोसा छैन, उनीहरूले आम भरोसाको रूपबाट हेर्ने भनेदेखिलाई प्रदेशप्रति अविश्वास बढ्दै गरेको अवस्था छ। यसले गर्दाखेरि हामीले कानुनी प्रपञ्चलाई अलिकति व्यावहारिक पक्षसँग जोड्न नसक्दा हो अथवा आम भरोसा जुटाउने गरी आम नागरिकको प्रदेशसँगको चाहिँ अपनत्व अथवा प्रदेश सरकार चाहिन्छ भन्ने भावना विस्तार गर्नको लागि के चुनौती देख्नुहुन्छ तपाईँले?
हाम्रो त्यो अधिकार संविधानमा भएको अनुसूचीमा भएको अधिकार सूचीहरूको लिस्टलाई हेर्दाखेरि त्यसको डिजाइन गर्दाखेरि अलिकति विचार गर्नु पर्थ्यो भन्ने त लाग्छ नै, किनभने त्यहाँ कयौं कुरा दोहोरिएका छन्। उदाहरणको लागि वन सम्बन्धी नीति बनाउने एकल अधिकार संघीय सरकारको रहेछ, तर प्रदेशभित्रको राष्ट्रिय वनको कानून बनाउने अधिकार चाहिँ फेरि प्रदेश सभाको भयो, प्रदेशको भयो। अनि संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा चाहिँ फेरि वन भन्ने पर्दो रहेछ र त्यसको आधारमा राष्ट्रिय वन ऐन बनेको छ, अहिले वन ऐन बनेको छ संघीय सरकारको। त्यो वन ऐन र प्रदेशले बनाएका वन ऐन चाहिँ दुईटा चाहिँ बाजिएर अनि हाम्रो डिएफओ साहबहरूलाई काम गर्न गाह्रो परेको रहेछ,
आम नागरिकहरू पनि यति बेला आन्दोलन,
त्यसपछि त्यसको असर त उपभोक्तालाई पर्ने नै भयो। त्यसले यो डिजाइन गर्दाखेरि नै अलिअलि चाहिँ विचार नपुरे जस्तो पनि देखिन्छ त्यो हिसाबले। र अनि यसलाई, यो कुरालाई हल गर्न फेरि हाम्रो कार्य विस्तृतिकरण प्रतिवेदनका लागि पनि सरकारले, संघीय सरकारले स्थानीय तहसम्मै पुगेर त्यसको एउटा व्यापक चाहिँ अनुसन्धान गरेको थियो र त्यो प्रतिवेदन कुन अवस्थामा छ ठ्याक्कै म अहिले भन्न सक्दैन। त्यो प्रतिवेदन पनि लागू गर्न सकेमा पनि यो अहिले भएका यिनी समस्याहरूलाई हल गर्न सकिन्थ्यो। अब जहाँसम्म संघीयता र प्रदेशको अवस्थाको कुरा छ, प्रदेश सरकार लाई मैले अघि पनि भने पूर्ण क्षमतामा काम गर्न दिनका लागि जुन कानुनी बाटोहरू खोल्नु पर्थ्यो त्यो कानुनी बाटो नखोलेको हुनाले प्रदेश सरकारहरूले आफ्नो चाहिँ पूर्ण क्षमतामा काम गरेको नगरेको देख्दा सायद सेवाग्राहीहरूलाई आम जनतालाई निराशा भएको होला त्यस्तो चाहिँ होला त्यसो भावनाले संघीयता नै राम्रो हो कि होइन भन्ने त्यो प्रश्नको उत्तर त ठ्याक्कै मैले अहिले भन्न सक्दैन किनभने त्यो राजनीतिक प्रश्न हो वैचारिक आस्थासँग पनि जोडिया विषय होला तर संसारभरि संघीयता अप्नाइएका देशहरूमा नराम्रो भाषा भन्ने त उदाहरण छैन नि त त्यसो भावनाले नेपालमै नराम्रो हुने भन्ने कुरा ठ्याक्कै त्यो कसरी भन्ने त्यो त्यसलाई चाहिँ भन्न सकिन्छ जस्तो लाग्दैन
अर्को एउटा प्रसङ्गमा जसरी अब तपाईँहरूको पनि त एक खालको अनुभव भइसकेका छ तपाईँहरूले जनप्रतिनिधिहरूलाई कानुनी प्रबन्धका लागि फेसिलिएट गर्ने तपाईँहरूको अहम दायित्व छ तपाईँहरू अन्तर प्रदेशका चाहिँ बेला बेलामा भ्रमण पनि गर्नुहुन्छ हामी कहाँ 7 प्रदेश छन् अरू प्रदेशहरूमा जाँदाखेरि त्यहाँका संसदको अवस्था त्यहाँको सचिवालयको तपाईँहरू जस्तै सहकर्मीहरूको अनुभव आदि इत्यादिले गर्दाखेरि आन्तरिक हिसाबले समग्रतामा चाहिँ प्रदेशहरूको अवस्था कस्तो रहेछ तपाईँहरू मसँग भेट्नुभन्दा अगाडि पनि तपाईँ सुदूरपश्चिमका साथीहरूसँग हुनुहुन्थ्यो तपाईँ के भन्छन् भित्र इन हाउस तपाईँहरू काम गर्दै गर्दाखेरि कर्मचारी जनशक्तिको एक ढङ्गको चाहिँ उनीहरूको मनोबल उनीहरूको इच्छा शक्तिको पनि ठूलो योगदान रहन्छ के पाउनुहुन्छ यसरी आन्तरिक हिसाबले तपाईँहरूले अनुभव आदान प्रदान गर्दाखेरि
हाम्रो हरेक वर्ष जस्तो मान्य सभामुखी उपसभामुखी र सचिवहरूको एउटा राष्ट्रिय भेला जस्तो हुने गरेको छ भर्खरै मात्र पोखरामा राष्ट्रिय भेला भयो ती भेलाहरूमा पनि यी विषयमा चर्चा भएकै छन् तर त्यो विषय चाहिँ संसदीय अभ्यासलाई कसरी अझै सशक्त बनाउने कसरी त्यसलाई सुधार गर्ने भन्नेतिरै अलिक बढी छलफल हुने गरेका छ र अब खास गरी कानुन निर्माण प्रक्रिया र बजेट निर्माण प्रक्रियालाई कसरी लोकतान्त्रिकरण गर्ने भन्ने विषयमै बढी छलफल हुने गरेका छ त्यसो भावनाले मैले अघि पनि भने आवश्यक अन्य कानुनहरू जुन आवश्यक प्रयास प्रदेशलाई सशक्त बनाउन जस्तै उदाहरणको लागि हाम्रो संघीय निजामती ऐन होस् अथवा संघीय सही शिक्षा सम्बन्धी ऐन होस् अथवा संघीय समायोजन प्रहरी समायोजन सम्बन्धी ऐन यस्ता आवश्यक ऐन जसले चाहिँ अधिकार जेनेरेट गर्छ नि त हाम्रो प्रदेश सरकारहरूलाई त्यो अझै पनि बन्न नसकेका हुनाले प्रदेशले आफ्नो पूर्ण क्षमतामा काम गर्न नसकेको र प्रदेश सरकारको क्षमतालाई वेट एन्ड सी गरेर बस्नुपर्ने जस्तो अवस्था देखिन्छ
अरू ठाउँमा पनि त्यस्तै भन्छ
यो सबै ठाउँको संहिता हो होइन तर हाम्रो कार्यशैलीहरू सरकारका कार्यशैलीहरू सरकारका काम गर्ने वातावरण परिस्थिति अहिलेसम्म चाहिँ लगभग एउटै प्रकारको छ तर बिस्तारै स्थानीय समीकरण भनौँ न पोलिटिकल समीकरणको कारणले अलि फरक त देखिँदै पनि गइरहेछ जस्तो कोशीमा एउटा प्रकारको अभ्यास भयो कोशीमा भएको अभ्यास त सँगै सरकार पनि भएको छैन होइन अनि हामी कहाँ त्यस्तै अभ्यास भयो अब के अरे सुदूरपश्चिममा त बजेट होलिडे नै आयो होइन त्यो हिसाबले हेर्दाखेरि अलिकता आफ्नो आफ्नो टाइपको मौलिकता देखिँदै पनि गएको छ तर यी सबैको समग्र चाहिँ के हो भने संघीयता भनेको लोकतन्त्रकै एउटा रूप हो मेरो बुझाइमा होइन अब पहिला हामीले प्रजातन्त्र भन्थ्यौँ र त्यो व्यक्तिगत स्वतन्त्रतासँग व्यक्तिगत के अरे अधिकारसँग सम्बन्धित विषय थियो त्यो अब संहिता भन्ने आइसकेपछि अब सामूहिक अधिकार र सामूहिक लोकतन्त्र भनौँ न ब्लकमा हुने डेमोक्रेसी व्यक्तिगत त छँदै थियो अब समूहमा पनि भयो किनभने समावेशीकरण भन्ने कुरा पनि आयो नि त यो सबै नयाँ लोकतन्त्रको अवधारणा हाम्रो नयाँ संविधानले दिएको अवधारणा भयो त्यसैले यो नयाँ कुरा भावनाले सबैले यसलाई चाहिँ ग्रास गर्न नसकेर पनि यो अन्यलता देखियो होला जस्तो मलाई लाग्छ होइन संविधानको मर्म अनुसार चल्ने हो भने त यिनी भनेको समस्या हुँदैनन् जस्तो अब संहिता भनिसकेपछि स्थानीय समस्यालाई स्थानीय तहमै हल गर्न दिने बाटो खोलिदिने गरी संघीय सरकारले बाटो खोल्ने हो भने त संघीय सरकारमाथि चाप नै कम परिहाल्छ नि जस्तो उदाहरणको लागि कोशी प्रदेशको नामाकरण सम्बन्धी समस्या देखियो त्यो समस्या त अरू प्रदेशमा फैलन पाएन नि त संहिता कारणले यदि संहिता हुन्थेन भने त्यो साम्प्रदायिकता त देशैभरि फैलिन्थ्यो होला नि होइन त्यसमा मैले उदाहरण मात्रै भनेको, त्यो हिसाबले समस्याहरूको स्थानीयकरण भयो क्या। अब त्यो समस्या त स्थानीय तहमै हल हुन्छ नि, अनि सङ्घीय सरकार अलिकता तिनी स्थानीय झमेलाबाट मुक्त भएर कूटनीतिक सम्बन्धहरूमा अथवा समग्र देशको नीतिमा केन्द्रित हुन पाउँथ्यो होला जस्तो मलाई लाग्छ। त्यसैले यो अहिले कयौं कुरा छ नि, 1,00,000 रुपियाँका परियोजनाहरू पनि सङ्घीय बजेटमा परे, जुन चाहिँ हाम्रो वडा समितिले पनि गर्न सक्थ्यो भन्ने कुरा आउँछ नि त। त्यो हिसाबले हेर्दाखेरि यो अन्य अलि ठुला काम, आफ्नो ठुला बिजनेसहरू चाहिँ आफ्नो तह अनुसारको बिजनेस सबैले गर्न पाए हाम्रो संविधानको मर्म चाहिँ लागू हुन्थ्यो होला र कन्फ्रन्टेसन घट्थ्यो होला र सबैले आफ्नो आफ्नो क्षमता अनुसार काम गर्न पाउँथ्यो होला र संहिता राम्रोसँग लागू हुन्थ्यो होला जस्तो लाग्छ मलाई।
अब अन्तिममा निष्कर्षमा जाउँ, तपाईँको एक खालको लामै अनुभव भइसकेका छ, अब हामीले पछिल्लो समावेशी चरित्रको चाहिँ शासन प्रणाली अवलम्बन गर्यौं, सबै जात जातिलाई राज्य सञ्चालनको मूल प्रवाहमा ल्याउने गरी संविधान जारी भएको अवस्था, यद्यपि संहितामा देश गइसकेपछि हामीले राजनीतिक नेतृत्व प्रतिको जुन खालको आम विश्वास अथवा जनप्रतिनिधिहरूलाई हेर्ने जुन मर्यादित खालको चाहिँ माननीयहरूलाई हेर्ने हिजोको चाहिँ मर्यादापूर्ण संस्कृतिमा आज अलिकति गिरावट आउँदै गएको, यो समावेशिताको नाम मात्रै पार्टीहरूले चाहिँ सही मान्छेलाई सही ठाउँमा पुर्याउन नसक्दाखेरि पनि जनप्रतिनिधिहरू साँचो अर्थका माननीयहरूको चाहिँ उनीहरूको त्यो मर्यादा हैसियतमा अलिकति गिरावट आउँदै गएको हो कि भन्ने आम गुनासो पनि छ। यसले गर्दाखेरि तपाईँहरू उहाँहरूलाई फेसिलिट गरेर काम गर्दै गर्दाखेरि कतिको आत्मबोध छ कि अब हामी चाहिँ सुधारिएर साँचो अर्थमा हामी राष्ट्रका सेवक हौ अथवा हामी जनप्रतिनिधि हौ, जनता हाम्रा जनार्दन हुन् भन्ने गरी यति वर्षसम्म काम गर्दै गर्दाखेरि तपाईँहरूको त सांसदहरूसँग पनि जनप्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया हुन्छ, कस्तो माहौल पाउनुहुन्छ, कस्तो मनस्थिति पाउनुहुन्छ, त्यो पनि अलिकति अनुभव सेयर गरिदिनु न श्रोताहरूको लागि।
प्रदेश सभा सचिवालय गठन भइसकेपछि यसको मुख्य उद्देश्य प्राथमिकता क्रममा पहिला दुईटा उद्देश्य नै प्रदेश सभाको गरिमालाई चाहिँमा लैजानु र प्रदेश सभा र प्रदेश सभा सदस्यहरूलाई सेवा गर्नु नै हो। र अब यो सेवा गर्ने क्रममा र हामीले त्यो हाम्रो मर्यादालाई, संसदीय मर्यादालाई कायम राख्ने क्रममा हामीले आफूले क्षमता अनुसार सबै काम गरेकै छौँ र यो विषयमा अझ थुप्रै छलफल पनि भएकै छन्। जस्तो कानून निर्माण प्रक्रियामा होस् अथवा बजेट निर्माण प्रक्रियामा होस्, मान्य सदस्यहरूलाई आवश्यक पर्ने तथ्याङ्कहरू उपलब्ध गराउने, हाम्रो क्षमताले भ्याएसम्म उपलब्ध गराउने मात्रै होइन कि अझै यसो नयाँ संयन्त्रहरू समेत डेभलप गरेर त्यो उहाँहरूलाई तथ्याङ्क आधारमा अथवा रिसर्च बेसिसमा आधारित भएर नीति र योजनाहरू बनाउन, कानून बनाउन हामीले मदत गर्नुपर्छ भन्ने नै ठानेको छु र प्रदेश सभा सचिवालयको त्यही कर्तव्य हो। त्यो तथ्याङ्कमा आधारित भएर उहाँहरूले नीति कानून बनाउन थाल्नुभयो भने त मैले अघि भनेको जुन संसदीय मर्यादा होइन पार्लियामेन्ट्री डेकोरम छ नि, त्यो डेकोरमलाई यसलाई चाहिँ अझै बढाउने काम चाहिँ प्रदेश सभा सचिवालयको मात्रै होइन, सांसदको पनि हो, हाम्रो पत्रकार साथीहरूको पनि हो, आम जनताको पनि, सबैको, किनभने संसद सबैको हो। त्यो हिसाबले एकाकार भएर हामीले त्यो मर्यादा कायम राख्ने गरी काम गर्न सक्यौँ, आफ्नो ठाउँमा आफैले काम गर्न सक्यौँ भने तपाईँले अघि भनेको समस्याहरूलाई हल गर्न सकिन्छ जस्तो लाग्छ।
हुन्छ, समय र विचारको लागि यहाँलाई रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद।
धन्यवाद।
अहिले सुनायौं लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरसँग गरिएको कुराकानी। तपाईँ अहिले लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट समृद्धिका पाइला रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो रिपोर्ट सुनाउँछौ। नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको काली गण्डकी करिडोर अन्तर्गत गैडाकोट मालढुङ्गा सड़क खण्डको रामदी रानी महल खण्डमा ट्र्याक नखुल्दा पूरा हुन नसकेको आयोजनामा 10 वर्षपछि काम शुरू भएको छ। दैलातुङ दर्पुक मन्द्रन मझेटार शिखर डाँडा क्षेत्रको करिब 2 किलोमिटर क्षेत्रमा 10 वर्षसम्म ट्र्याक नखुल्दा काली गण्डकी करिडोरको काम अपुरै रहेको थियो। अब भने ट्र्याक खोल्ने काम शुरू भएकोमा स्थानीय समेत खुशी भएका छन्। थप प्रसंग सहित हाम्रा संवाददाता विष्णु खनाल तयार पारेको यो रिपोर्ट सुनौ।
कालीगण्डकी कोरिडोर अन्तर्गत 10 वर्षदेखि रोकिएको रामदी रानीमहल खण्डको ट्र्याक खोल्ने काम शुरू भएको छ। कालीगण्डकी कोरिडोर अन्तर्गत रामदी रानीमहल खण्डमा ट्र्याक खोल्ने, सड़क स्तर उन्नति गर्ने कामले गति लिएको छ। कोरिडोर अन्तर्गत अन्य स्थानमा सड़क निर्माण पूरा हुँदा यस क्षेत्रमा भने हालसम्म पनि ट्र्याक खुल्न सकेको थिएन। सड़क निर्माणले गति लिएपछि आफ्नो ठाउँको विकासमा परिवर्तन आउने स्थानीय डोलाराम अधिकारीले बताउनुभयो।
रामदी, रानी महल, रिडी जस्ता चाहिँ धार्मिक क्षेत्रहरूको पनि चाहिँ अवलोकन गर्न चाहिँ आन्तरिक र बाह्य पर्यटकहरू पनि यो बाटोबाट हिँड्दै गर्दा यो क्षेत्रको जनतालाई पक्कै पनि केही परिवर्तन हुन्छ।
कोरिडोर अन्तर्गत ट्र्याक खुल्न बाँकी यस क्षेत्रमा निर्माण कार्य धमाधम अगाडि बढेपछि रानी महल तानसेन हुँदै रामदी करिब 40 किलोमिटर लामो यात्रा आधा छोटिनेछ। सड़क बनेपछि रामदी धाम, रानी महल तथा रुरु क्षेत्रको सीधा सम्पर्क हुँदा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकमा समेत वृद्धि हुनेछ। निकै अप्ठ्यारो भीड़ भएकाले यस क्षेत्रमा मोटर बाटो आउला भनेर स्थानीयले विश्वास समेत गरेका थिएनन्। यो क्षेत्र तानसेनबाट नजिक भए पनि विकासका हिसाबले पछि परेको स्थान हो। अर्का स्थानीय प्रेम नारायण पन्थी:
यो भलुवाको पहाडले गर्दाखेरि हाम्रो यहाँ पहिलो चोटि ट्र्याक खोल्दा पनि मा आफै अपरेटरहरूलाई सेवा गरेर हाम्रै घरमा बसेर ट्र्याक खोलेको हो।
रानीमल रामदी सड़कमा निर्माण व्यवसायीले खण्ड खण्ड छुट्याएर काम गरेका छन्। अहिले सो क्षेत्रमा सड़क विस्तार, चौडा बनाउने, नाली टेवा पर्खाल दिने, कटिङ गर्ने, रामदी क्षेत्रको पहाडमा ब्लास्टिङ गर्ने काम भइरहेको छ। योजना सम्पन्न गर्न बजेट अभाव नै मुख्य चुनौती रहेको कालीगण्डकी कोरिडोर गैंडाकोट रामदी मालडुङ्गा सड़क योजना पाल्पाकी प्रमुख कल्पना अधिकारीले बताउनुभयो।
र अहिले हामीले अब यो एक्सकाभेसनका कामहरू गरिरहेको छौँ र ब्लास्टिङको काम पनि सुरु भयो। अब यही गतिमा हामीले गर्ने हो भने चाहिँ समयमा नै जसरी पनि सकाउनै पर्छ। तर एउटा समस्या भनेको चाहिँ बजेटको अलिकति अभाव नै छ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि अहिले सो क्षेत्रमा नयाँ ठेक्का मार्फत खुदुङ्ख हिम सगरमाथा जेबीले भ्याट सहित 85 करोड रुपैयाँमा 3 वर्षमा काम सक्ने गरी 2081 कार्तिकमा ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ। निर्धारित समयमै काम सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरूले नियमित खबरदारी गरिरहेका छन्। कोरिडोर अन्तर्गत यो सड़क पूरा गर्न बजेटका लागि आफूले पहल गर्ने पूर्व मन्त्री सोम प्रसाद पाण्डेले बताउनुभयो।
यसलाई निर्माण कार्य सम्पन्न गर्ने कामको निम्ति आवश्यक बजेटलाई नेपाल सरकारसँग अब जोडबल गर्नुपर्छ भन्ने सोचमा म छु।
कोरलादेखि गैंडाकोटसम्मको 435 किलोमिटर मध्ये मालडुङ्गादेखि गैंडाकोटसम्मको 240 किलोमिटर सड़क तोकिएको समयमै काम सम्पन्न गर्न रामदी रानीमल सड़क खण्ड पूरा गर्नुपर्ने हुन्छ। कालीगण्डकी कोरिडोर निर्माण सम्पन्न भएपछि यस क्षेत्रको मात्र नभई चीन, नेपाल र भारत सिधा जोड्ने सड़क तयार हुनेछ भने यसले त्रिदेशीय आर्थिक विकासमा समेत टेवा पुर्याउनेछ।
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको कालीगण्डकी करिडोर अन्तर्गतका गैडा मालढुङ्गा सड़क खण्डको रामदी रानी महल खण्डमा ट्र्याक नखुल्दा पूरा हुन नसकेको आयोजनामा 10 वर्षपछि काम शुरू भएको बारेमा तयार पारिएको यो रिपोर्ट सँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल केवाली, प्राविधिक सहकर्मी अशोक नेपालीसँगै म प्रस्तुता देव यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।